나는 어떤 다음에 어떻게 성숨을 얻었거나 예수님의 어두스레 후세 और जिस तरह जिस्मानी तरबियत का उसी निजाम अल्लाह ने कायम किया है तरीके से रूहानी तरबियत का भी निमुशान निजाम कायम फरमाया جسمانی تقاضے ہیں روحانی تقاضے بھی جسمانی جیسی ضرورتیں ہیں ویسی روحانی ضرورتیں اور ہم سب کو معلوم ہے ان دو چیزوں میں روح کی اہمیت زیادہ ہے جسم کے مقابلے یہ کہ جسم کی حیثیت خارج اور روح کی حیثیت سوار جیسی سوار ہو اور ایک سواری معلوم ہے کہ سوار کی اہمیت زیادہ ہے سواری ہی چلا جائے تو ساری سواری سواری کے مقابلے سوار ہے روٹی اہمیت دیا رہنے کا ایک مقام ہے مکان ہے جس میں اس کو بنائے رکھنے کی صلاحیت رہتی ہے اس وقت تک ہو رہی تھی کے اندر سے صلاحیت ختم ہو جاتی ہے تو نکل کے چلی جاتی جاتی ہے مرتی نہیں آتی ہے وہ بنتی نہیں بنی ہو جاتی اسی واسطے جانے والے آدمی کو یہ کہتے ہیں اتر گئے وہ کرنے والا ختم ہو گیا اتنے کا لفظ خود بتا رہا ختم نہیں ہوئے ادھر سے ادھر گزرے قافلہ یہاں سے گزر گیا کیا ختم ہو گیا لانے معزز مہمان کی گاڑی محبوب نگر پر سے گزر گئی کیا مطلب ختم نہیں ہوتی گزرتی اس جسم سے نکل کے چلے جاتی یہ جسم ختم ہوتا عجب نہیں کہ یہ ہماری اردو میں جو لفظ بنایا گیا ہے نا مر گئے، عربی کا معلوم ہوتا ہے ہمارے اندازے میں، ایک لفظ اس میں کا عربی کا اور ایک لفظ اس میں اردو کا سمجھ میں آتا ہے. ایک مر کے معنی عربی میں آتے ہیں گزرنے، مر گئے کے معنی گزر گئے، مر مرن کے معنی گزرنا، مر گئے بولے تو گزر گئے، وہ نکل کے جاتی ہے، مکان میں صلاحیت نہیں رہتی، مکان خراب ہو جاتا نکل کے چلے جاتے، کسی کا مکان گر گیا تم نہیں رہتے، چلے جاتے دوسری جگہ، یہاں سے چلے جانے سے یہ سمجھیں گے وہ لوگ بھی ختم ہو گئے. مکان کی اہمیت کم، مکین کی اہمیت زیادہ ہوتی ہے، سوار کی اہمیت زیادہ، سواری کی اہمیت کم ہوتی ہے. جیسے جسم ہے ویسے روح ہے، جیسے جسم کے تقاضے ہیں ویسے روح کے بھی تقاضے ہیں، جیسے جسم کی ضرورتیں ہیں ویسے روح کی بھی ضرورتیں ہیں، جیسے جسم کے لیے صحت و بیماری ہے ایسی روح کے لیے بھی صحت و بیماری ہے. عنوان پر ویسے بہت سی باتیں ہیں تو آپ کو سنائی جا سکتی ہیں، لیکن ایک تقاضا میں آپ کی خدمت سے کرنا چاہتا ہوں، یہ ہے کہ بھائیوں اور بہنوں دونوں سے بتائیے، اس طرف دھیان دے توجہ کریں. اس میں بہت سی بیماریاں ہیں، بار آ گیا، پیروں میں درد ہو گیا، پیٹ گھٹنے لگ گیا، آنے لگ گیا، آنکھیں کھینچنے لگ گئی، کانوں میں سلک ہونے لگ گئی، لب میں خراش آ گئی، سوجنے لگ گیا، رگیں کھینچنے لگ گئی، ایسی بیماریاں ہیں. سر کا درد ہے، آدھے سر کا درد ہے، ان کا دباؤ بڑھ گیا، ان کا دباؤ کم ہو گیا، شکر بڑھ گئی، شکر گھٹ گئی، شکر ہو گیا، کینسر ہو گیا، کام ہو گیا، مرض ہو گیا، خاصوں بیماریاں ہیں جو جس میں انسانی میں لگی رہی. ہر بیماری کا علاج بھی ہے، بات ہے کہ ہر بیماری کے علاج کا موجودہ زمانے کے ڈاکٹروں کو علم ہونا ضروری نہیں ہے. اسی بات سے وہ لوگ یوں کہتے ہیں کہ اس بیماری کی تو دوا ہی نہیں. نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا لکل داء دواء، ہر بیماری کی دوا ہو. نہیں معلوم ہے اس بات الگ ہے، ما انزل اللہ داء الا انزل له شفاء، اتنی بیماری اللہ نے اتاری ہے تو اس کے ساتھ ساتھ اس کی دوا اور شفا کا سامان بھی اتارا. بیماریاں تو سب کو معلوم ہے، بھائیوں کو بھی بہنوں کو بھی، اور اس بیماریوں میں سے ہر بیماری ایسی ہے کہ ایک بھی آ گئی، 50 بیماریوں میں سے ایک بھی بیماری آ گئی اور علاج شروع کرنے کا نہیں کرتی. علاج کے واسطے اگر مشقت اٹھا کے جانا پڑے حکیم کے پاس جاتے بھی نہیں جاتے، مشقت اٹھا کے چنتا کر کے گئے آرا لگا کے دیکھنے میں تیار نہیں ہے، سو کی کوٹ ہاتھ میں رکھا مارے یہ بھی معلوم ہے کہ دبا امید ہے تو ہماری باہر سے لکھا خالی دیکھنے کی کہ بیماری کیا ہے. کیا ہے کیا نہیں ہے، معائنے ہیں، चीजें हैं, पानी बीमारियों में से कोई एक बीमारी लायक हो जाए तो इलाज की फिक्र कर। बीमारी का बीमारी होना समझ में आया, बीमारी का नुकसान क्या है समझ में आया, किस कदर बीमारी बढ़ी, बीमारी होना समझ में आया, बीमारी का नुकसान से होना मालूम हुआ, ये बीमारी होने का अंदाजा अपने को है और इस बीमारी का तस्करा डॉक्टर ने किया कि ये बीमारी तुमको है और उसके बारे में उसने ये अंदेशा जाहिर किया है कि अगर इलाज नहीं कराओगे तो फिर जान से हाथ धोना पड़ेगा, नतीजे में ये सब कुछ करने तैयार है। बीमारियां और भी हैं और उनका ताल्लुक है रूह से। अभी आपने सुना है कि जिसम के मुकाबले में रूह अहम है, जिसमानी बीमारियों के मुकाबले में रूह की बीमारी कैसी होगी, अरे कि वो भी बहुत बड़ी बीमारी होगी। जिसम की बीमारी का जितना नुकसान है, रूह की बीमारी का नुकसान उससे ज्यादा होगा। बीमारी से जितनी तकलीफ होगी या हो सकती है, उसकी बीमारी से उससे ज्यादा तकलीफ होगी। उन बीमारियों को मालूम करना और उसका इलाज करना जरूरी है कि नहीं है, और बीमारियां ऐसी होती है मालूम नहीं होती, ऐसा निजाम बना रहे खराब हो जाए डॉक्टर के पास लेकर जाए। अब आप लोग आने में बहुत देर कर दी, ले जाने वाले यूं कहते हैं कि हमको तो अभी बताया इन्होंने कि मुझे ये तकलीफ है, तू ही उन्होंने जाहिर किया कि मुझे ये तकलीफ है, हम लेकर आने नहीं। इनको तो ये जो बीमारी है ये तो कई महीनों पुरानी बीमारी है, बढ़ते बढ़ते अब स्टेज पर आ गई है कि अब ये इलाज के काबिल नहीं है। तो बीमारी हुई उस वक्त में मालूम नहीं हुआ, बाद में चल के मालूम हुआ। ऐसे ही रूह की बीमारियां बहुत बड़ी बड़ी बीमारियां हैं और हैं। उनके चेकअप नहीं करा रहे हैं मालूम नहीं हो रहा, मायना नहीं करा रहे हैं, एक्सरे मशीनों के सामने नहीं जा रहे हैं, डॉक्टरों को हाथ नहीं बता रहे, अब उसे हाथ रखने दे रहे ही नहीं उसे, ऐसा मालूम होगा क्या बीमारी है। गए उनके पास में बैठे, उनके सामने आधा सुनाए तो फिर उन्होंने जरा हाथ रखे बोलते जनाब आपको ये बीमारी है। मायने तो वैसे ही करा रहे हैं आजकल जिस्मानी बीमारियों से मुताल्लिक, देख लो साहब उससे भी है क्या, 2-2.5 रुपए के, 300-300 रुपए के मेंबर बन जा रहे हैं। मेंबर बन के पूरे टेस्ट करा ले रहे हैं, क्यों? इस वास्ते को 10 फीसद में हो जाते हैं, बीमारियां है नहीं है, अभी उसका कोई अंदरून से इजहार नहीं है, सिर्फ मालूम करने के वास्ते कोई बीमारी तो नहीं है कि उसका इलाज करा दे। जिस्म की बीमारियों की अहमियत समझ में आई, लोगों की जानिब से इस किस्म का तर्ज अमल शुरू हुआ, लेकिन रूह की बीमारियां चूंकि समझ में नहीं आई और नबी अलैहिस्सलाम की बातों पर अभी वैसा यकीन नहीं आया जैसे आना चाहिए, उसके नतीजे में इन बीमारियों की तरफ न तवज्जो देने को तैयार, न इन बीमारियों का पता चलाने को तैयार, न इन बीमारियों का इलाज करने को तैयार। हमारे इन साहब हाल लोगों को रूप में अल्लाह ने इंसानों की हमदर्दी खैरखाही रख दी, ये मालूम करके कि लोगों को मालूम नहीं है कि उनमें क्या बीमारियां हैं, बात कर करके लोगों को जोड़ के बोलते हैं कि देखो ये बीमारियां हैं, जरा इनका इलाज करो, उनमें तशवीश कर रहे हैं, उनमें तशवीश कर रहे हैं, उनमें नुस्खे दे रहे हैं। बुलाने वाले लोगों पर भी अल्लाह रहम फरमाए, उनको जजाए खैर दे, बुलाने वाले मरीजों के ऊपर खर्चा खाने पीने का भी नहीं डालते, इस्लाम भी यही लोग कह रहे हैं भाई आओ अपनी बीमारियां क्या है देख लो, अपना इलाज क्या है वो ले लो, उनसे यहाँ से तजवीज करा लो और अपनी सेहत का इंतजाम कर लो, और यहाँ ठहरने के जमाने में 2-3 शहर खाने पीने की जरूरत जरूरत पड़ेगी, इस सिलसिले में फिक्र मत करो, हम अपनी तरफ से देंगे। दुनिया का निजाम कैसा है, दीन का निजाम कैसा, दुनिया का निजाम देखो और दीन का निजाम देखो, इसके बावजूद कौन खैरखा है कौन बदखा है समझ में नहीं आ रहा, कौन मोहसिन है कौन मोहसिन नहीं है समझ में नहीं आ रहा, कौन मुखलिस है कौन गरजमंद है समझ में नहीं आ रहा, कौन खैरखा है और कौन बदखा है अभी भी समझ में नहीं आ रहा। मुअज्जज भाइयों और बहनों, हमें बहुत सी बीमारियां हैं, जैसे अपने को फील करनी है जिसमानी बीमारियों से इलाज की और सेहत पाने की कोशिशें और तस्वीरें करनी है, इसी तरीके से रूहानी बीमारियों का इलाज मुआवजे का इंतजाम भी हम सबों को करना है, उससे ज्यादा करना है। उन बीमारियों में से एक बीमारी है दिमाग की, कुराने पाक में यूं फरमाया फी कुलूबिहिम मरज, बीमारी है बीमारी ऐसी बीमारी आंख वाली, जाहिर में मुसलमान अपने आप को बताना और बातिन में इस्लाम से ताल्लुक नहीं रखना, सलाम तो नहीं कहा, जाहिर में अपने आप को साहिब ईमान बतलाना और बातिन में उसका ताल्लुक ईमान से नहीं रहना, बीमारी है बहुत बड़ा रोग, इलाज कराना। जमाने में निफाक वाला जो मरज था तो तीसरे दर्जे का था, जमाने में ये जो इलाज है, ये जो मरज है और बीमारी है, ये अभी ऐसी है कि इसका इलाज किया जा सकता है। एक बीमारी है रियाकारी की, कोई बीमारी है मालूम, अगर कोई आदमी ऐसा कि गीता खाए तो गीता न लगे, दवा खाए तो दवा न लगे, क्या बीमारी लगती नहीं मालूम, ना गीता लगती ना दवा लगती। आपको मालूम है कि रिया की बीमारी कैसी बीमारी है, रिया की बीमारी ऐसी बीमारी है कि न रोजा लगता न नमाज लगती न हज लगता न जिहाद लगता, कुछ भी नहीं लगता, इतनी बड़ी बीमारी। जब किसी की जिंदगी में मरज रिया आ जाता है फिर उसका कोई भी अमल उसको लगता नहीं, अल्लाह ही अपने कर्म से हम सबको बचाता है। इतनी बड़ी बीमारी है, इलाज कराना कि नहीं कराना, इन बीमारियों में से एक बीमारी ऐसी बड़ी है, उसका नाम भी ऐसा ही है कि उसके माना में खुद बड़ापन है, और वो है किबर। बहुत बड़ी बीमारी है, इतनी बड़ी बीमारी है कि हदीस शरीफ में आया है कि इंसान का जिस्म सुकर कर चींटी जैसा कियामत के दिन हो जाए। और आपको मालूम है कि जुल्म की बीमारी कितनी बुरी बीमारी है, और गुनाहों की बीमारी कितनी बुरी बीमारी है। अगर किसी की जिंदगी में कुछ अच्छाइयां हों, कुछ बुराइयां हों, तो उसकी बीमारी ऐसी है कि हदीस शरीफ में आता है कि कियामत के दिन ऐसे आदमी का आधा जिस्म पाक शफाक रोशन होगा और आधा जिस्म इंतहाई मकरूह नापसंदीदा और बदरूप होगा। खतरनाक बीमारी, इन बीमारियों का इलाज कराना। उन्हीं बीमारियों में से एक बीमारी है दुनिया की मोहब्बत, बड़ी बीमारी है। जिसको दुनिया की मोहब्बत आ जाती है ना, आखिरत को बर्बाद करने वाले जितने काम होते हैं वो अच्छे लगते हैं। ऐसी खतरनाक बीमारी, वो खुद पसंदी, अपने आप को अच्छा समझना, ये बीमारी इतनी बड़ी बीमारी है कि नबी अलैहिस्सलाम ने इरशाद फरमाया, इंसान को तबाह बर्बाद और हलाक करने वाली चीजों में से सबसे ज्यादा खतरनाक अगर कोई बीमारी है तो वो उज्बो खुद पसंदी, ने आपको अच्छा समझ। उन्हीं बीमारियों में से एक बीमारी है हसद की। चलो मैं कितनी बड़ी बीमारी है, इतनी बड़ी बीमारी है, इतनी बड़ी बीमारी है, इसकी कोई नेकी फिर इसे काम नहीं देगी, कोई नेकी काम नहीं देगी, के हवाले हो जाएंगे। बहुत सो अदावत, दूसरों के बारे में दिलों में कीने का रखना और दुश्मनी का रखना छोटी बीमारी है, इतनी बड़ी बीमारी है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसको बीमारी के लफ्ज ही से ताबीर किया और फरमाया, दब्बा इलैकुम दाउल उमम, साबका उम्मतों की बीमारियों का तुम्हारी तरफ मुंतकिल होकर आई। दब्बा इलैकुम दाउल उमम, साबका उम्मतों की बीमारियां तुम्हारी तरफ मुंतकिल हो गईं। और फिर उसके बाद में इरशाद फरमाया, الحسد والشحناء, حسد ہے اور دوسرے آپس کی لڑائیاں اور بغض و عداوت, اور پھر فرمایا ہی الحالقہ, دین کو برباد کر دینے والی چیز, ختم کر دینے والی چیز, مونڈ دینے والی چیز, بیماریوں کی کچھ فہرست ہے جو اس موقع پر عرض کی جا رہی ہے تاکہ سمجھ میں آئے کہ یہ بیماریاں ہیں ان کا علاج کرانا ہے, کیا بزرگ دین کیا, اصلاح و تربیت کیا, ان سے تعلق رکھنا کیا, ان سے خط و کتابت کا ایک ہو, ان کے سامنے اپنے حالات رکھنا کا ایک ہو, سوالات پیدا ہوتے ہیں وہ سمجھ میں آنے کے واسطے سنا رہا ہوں. اور سنانے کے پس منظر میں ایک بات یہ بھی ہے کہ شاید ابھی صحیح طور پر اندازہ نہیں ہوا ہے ساتھیوں کو کہ شعر کا حق کیا ہوتا ہے. لوگوں نے فرمایا شیخ کے ہیں تین حق, رکھ ان کو یاد, شیخ کے ہیں تین حق, رکھ ان کو یاد, اعتماد و اطلاع و انقیاد. تین حق ہیں, ایک تو مکمل اعتماد رہنا کہ یہ میری صحیح رہنمائی کریں گے, پاسے دیکھ کے منتخب کرنا، سوچ سمجھ کے منتخب کرنا، اچھی طرح پرکھ کر منتخب کرنا پاس قرآن و سنت کا علم ہے یا نہیں، زندگی شریعت مطہرہ کے موافق ہے یا نہیں. پاس بیٹھنے سے مجھے دینی اور علمی فائدہ محسوس ہو رہا ہے یا نہیں، اس کی باتوں کے سننے کے نتیجے میں آخرت کی طرف رغبت بڑھ رہی ہے یا نہیں، دنیا کی طرف سے بے التفاتی پیدا ہو رہی ہے یا نہیں. دیکھ کے پورا اعتماد جب حاصل ہو جائے تو پھر ایسی صورت میں یوں کہنا کہ صاحب آپ سے میں اپنا اصلاحی ربط تعلق قائم کرنا چاہتا ہوں. ان کے سامنے حالات رکھنا، یہ اعتماد ہوا. دوسرا کام کیا؟ اطلاع کرنا، اور اطلاع میں ساری چیزیں کرنا. کام آپ کرنا چاہ رہے ہیں پہلے مشورہ کرنا، حالات ہیں ان حالات کی اطلاع دینا. آج کل ہم لوگ کیا کر رہے ہیں، پہلے اپنی طرف سے کچھ کر لے رہے ہیں، بعد میں کام بگڑ گیا تو اب آگے بول رہے ہیں کہ صاحب ایسا کرا تھا اب بتاؤ کیا کروں. ایسا مت کرنا. کیا دیا کر لے رہے، کیا دیکھ کے کر رہے ہیں اور کہاں دیکھ کے کر رہے ہیں، کہاں دیکھ کے کرنا چاہیے تو پوچھ رہے نہیں. جب کر لیے آپس میں لڑائیاں جھگڑے ہوئے تو اب آگے بول رہے ہیں صاحب کیا کروں ایسا ایسا ہو. بولنا پڑتا ہے بھائی تم غریب آدمی تھے امیر کے پاس گئے گئے. اسی طریقے سے بے شمار نوجوانوں کا حال اس وقت میں ایسا ہے کہ ان لوگوں کو روزی روٹی معاش کے مسائل اس درجے پریشان کیے ہوئے ہیں. اس کا سبب کیا ہے؟ وہ اپنے حالات سناتے نہیں ہیں، اس کے نتیجے میں ان کو صحیح اندازہ نہیں ہو پاتا ہے کہ یہ میرے اپنے ہاتھوں کیا ہوا نتیجہ تو نہیں. ہمارے اکابر و مشائخ تو حساب و کتاب بھی پوچھتے تھے کہ تمہاری ماہانہ آمدنی کیا ہے، خرچہ کیا ہے اور کہاں ہے بتاؤ. ماہانہ کتنے پیسے کماتے ہو، اور اتنے پیسے کماتے ہو تو پھر خرچہ تمہارے گھر کا کیا ہے؟ اگر وہ کہتا کہ صاحب 4,000 ہے 5,000 ہے تو بولتے تھے اچھا بتاؤ خرچہ کس کس چیز کا کتنا کتنا ہے، بتانا پڑتا تھا. تو کیا ہوتا معلوم، 8,000 کا خرچہ 4,000 میں نکل جاتا. باقی کے جو 4,000 ہے نا وہ فضول میں خرچ ہو رہے، خواہشات میں خرچ ہو رہے، اور اس طریقے سے پریشانیاں دن بدن بڑھتی چلی جا رہی. صحیح ربط تعلق قائم کرنے کے کیا مفہوم ہے ایسا سمجھ میں آتا ہے کہ اب تک ابھی یہ سمجھ میں نہیں آیا. اپنی پوری زندگی کو ان کے سامنے رکھ کر یہ پوچھنا ہے کہ صاحب قرآن و سنت کی روشنی میں آپ مجھے یہ بتائیے کہ میرا یہ 24 گھنٹے کا گزارنا اور میرا اس انداز کا خرچ اور میری اس انداز کی آمدنی اور میرا اس انداز کا سلوک اگر شریعت درست ہے کہ نہیں. کرنا ضرور تو کوئی مانا ہی نہیں ہے کہ بھائی 5,000 آمدنی تھی 5,000 خرچہ تھا، 10,000 آمدنی ہوگی تو پھر 10,000 کا خرچہ ہوگا، 12,000 کی آمدنی ہوگی تو 12,000 کا خرچہ ہوگا. ایسے کیسے خرچہ بڑھتے چلے جا رہا. معلوم یہ ہوا کہ ابھی آدمی خواہشات کے پیچھے پڑا ہوا. تین حقیں شیخ کے، ایک مکمل اعتماد ہونا، مجھے یہیں سے فائدہ ہوگا، کہ دوسرے بزرگ کی شان میں گستاخی نہیں، دوسرے صاحب علم اور صاحب عمل اور صاحب تقویٰ بزرگ کی تحقیر دل میں نہیں، کسی کو معمولی اور ناقص سمجھنا نہیں، بلکہ یہ سمجھنا کہ مجھے سب سے زیادہ فائدہ یہیں سے ہوگا اور ان کی رہنمائی میرے حق میں مفید ترین رہنمائی ہوگی. اعتماد ہونا. ہمیں آپ نے حضرت مولانا سے سنا نا، جا کے در پکڑ لے کے بیٹھ گئے حضرت خان، اندر آنے نہیں دے رہے اور یہ جا رہے نہیں چڑیاں چھوڑ گئے، جانب سے اندر آنے کی اجازت نہیں اور یہ سیڑھیوں کے باہر بیٹھے ہوئے ہیں، جانے کا نام نہیں لیتے. آخرکار انہوں نے کہلا بھیج دیا، آپ در نہیں کھولیں گے میں بھی در چھوڑنے والا نہیں ہوں، جب تک آپ کی حکومت ہے تو اس سے آگے میری ہے، آمدنی ہوگی تو پھر 10,000 کا خرچہ ہوگا، 12,000 کی آمدنی ہوگی تو 12,000 کا خرچہ ہوگا، ایسا کیسا خرچہ بڑھتے چلے جانا. معلوم یہ ہوا کہ ابھی آدمی خواہشات کے پیچھے پڑا ہوا. تین حق ہیں شیخ کے، ایک مکمل اعتماد ہونا، آپ مجھے یہیں سے فائدہ ہوگا، کسی دوسرے بزرگ کی شان میں گستاخی نہیں، کسی دوسرے صاحب علم اور صاحب عمل اور صاحب تقویٰ بزرگ کی تحقیر دل میں نہیں، کسی کو معمولی اور ناقص سمجھنا نہیں، بلکہ یہ سمجھنا کہ مجھے سب سے زیادہ فائدہ یہیں سے ہوگا اور ان کی رہنمائی میرے حق میں مفید ترین رہنمائی ہوگی. اعتماد ہونا، ہمیں آپ نے حضرت مولانا سے سنا نا، جا کے در پکڑ لے کے بیٹھ گئے حضرت خان کے، وہ اندر آنے نہیں دے رہے اور یہ جا رہے ہیں چڑیاں چھوڑ کے، جانب سے اندر آنے کی اجازت نہیں اور یہ سیڑھیوں کے باہر بیٹھے ہوئے ہیں، جانے کا نام نہیں لیتے. آخر کار انہوں نے کہلا بھیج دیا کہ صاحب آپ در نہیں کھولیں گے تو میں بھی در چھوڑنے والا نہیں ہوں، جب تک آپ کی حکومت ہے تو اس سے آگے میری ہے. ایسا پکڑتے تھے مضبوطی کے ساتھ. آج کوئی شیخ اپنے مرید کو ذرا ڈانٹ تو دے. ڈانٹنا، ڈپٹنا، صدر و توبیخ کرنا، تنبیہ کرنا، خبردار کرنا، یہ کریم صلی اللہ علیہ وآلہ وسلم کی سنتوں میں سے. ایک صحابی نے ایک صحابی کے ساتھ گفتگو کے درمیان میں ایک تیز کلمہ کہہ دیا، حضور نے بلا کے ڈانٹا اور یوں فرمایا کہ ابھی تم میں دور جاہلیت کا کچھ اثر باقی ہے. پورا اعتماد ہو، پورا حق حاصل ہو. اور دوسری چیز کیا، اطلاع دینا پورے حالات کی. بڑے بڑے کام کر لے رہے ہیں اور وہ بھی شریعت کے خلاف کر لے رہے ہیں، تو اس واسطے کہ پوچھے تو کرنے نہیں دیتے، یہ تو کوئی بات ہی نہیں ہوئی، کوئی اسلامی تعلق ہی نہیں، ملے اور بہانے بناتے ہیں اور شریعت کے خلاف چیزوں کی تعمیل کر لے رہے ہیں. اور خیال کیا ہے، خیال یہ کہ اگر پوچھیں گے تو گنجائش نہیں ملے گی، ممکن ہے کہ کسی وقت شیطان نے دل میں یہ بات ڈال دی ہو، اللہ غفار ہیں، اللہ کریم ہیں، اللہ غفور ہیں، اللہ رحیم ہیں، اللہ عفو ہیں، معاف کرنے والے ہیں، کر لوں گا آپ کل کو توبہ کر لوں گا. ممکن ہے کہ اس قسم کی چیز شیطان سجھا رہا ہو اور سمجھا رہا ہو. نہیں معلوم ہے، اللہ منتقم ہے، اللہ جبار ہیں، اللہ قہار ہیں، اللہ متکبر ہیں، تو یاد رکھنا ہے نا. بھولے سے غلطی کر لیتا ہے اس کے لیے تو گنجائش ہے، لیکن جو جان جان کے کرتا ہے اس کے واسطے خطرہ ہے کہ توبہ کی توفیق نہ ہو، بات کا خطرہ ہے. کرم ہے پروردگار کا اور برکت ہے نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کی، دروازہ توبہ بھی کھلا ہوا ہے. دوسری چیز کیا، اطلاع دینا. آ گیا جا کے بیوی کو مار دیا، بولتے نا کہ شیخ صاحب آواز گھر میں پٹائی کر دیا ہوں. جب تک کہ جزیات نہیں سنا ہے سمجھ میں نہیں آ رہا ہے، اسلامی تعلق بولے تو کیا ہو. تو پوچھتے کائی کو مارے، کیسے مارے، کہاں مارے، اب تک کس وقت ہوا ایسا، وہ ذرا پوچھتے اور پھر اس کے بعد میں دیتے اس کی سزا. ایک وقت مارے تو 10 رکعت نفل نماز پڑھو بولتے، سمجھ میں آتا مجھے صحیح ہے، اپنی واقعی اصلاح چاہتا ہے تو وہ ضرور عمل کرے گا اس پر. اس سے قبل میں نے کسی موقع پر غالباً عرض کیا تھا، ایک بزرگ کے پاس اپنا ایک ان کا ایک مرید نے خط بھیجا اور یہ لکھا کہ حضرت بد نظری کی بیماری مجھے بہت، और मैं बहुत बचना चाहता हूं, और ये बीमारी तो इस जमाने में ऐसी बीमारी है कि शायद ही कोई बचा हुआ हो, अल्लाह ही अपने करम से बचाए रखे। बदनिगाही की बीमारी, बदनजरी की बीमारी, अजनबी औरतों को देखने की बीमारी, और ये बीमारी दोनों तरफ पाई जा रही, मर्दों में भी और औरतों में भी। तो बीमारी थी, उसने शेख को लिख दिया, सच्चा तालिब था, अपनी इस्लाह का वाकई मुतमन्नी था। उसने लिखा कि हजरत मुझे ये बीमारी है और मैं इस बीमारी से छुटकारा हासिल करना चाहता हूँ, खासा इरादा करता हूँ, खासी कोशिश करता हूँ, लेकिन कामयाब नहीं हो रहा, आप कोई तदबीर बताइए। फरमाया कि ऐसा करो, एक मरतबा बदनिगाही हो जाए तो 10 रुपये खैरात कर, सुबह से लेके शाम तक कर किताब किताब रखो, कितने वक्त में बदनिगाही हुई उतने 10 रुपये निकालना दे देना। पुरानी बीमारी थी, जल्दी तो जाने वाली थी नहीं। नतीजे में पहले पहले तो ऐसा हुआ कि साहब 10-12 मरतबा बदनजरी होगी। सच्चा आदमी था, सच्चा तारीफ था, उसने हिसाब लगाया, अब 12 दफा का तो 120 रुपया हो गया। शाम में चुपचाप शेख के इरशाद की तामील में अपनी इस्लाह की गरज से 120 रुपये निकाल कर जो दिए, कलीजा मुंह को आने लग गया। सदका करना 120 रुपये का, उस माल को जिस माल की मोहब्बत में दिल सरशार है, आसान काम होता है। लोग कहते हैं कि लोगों को माल की मोहब्बत इतनी हो जाती है कि वो यूं कहते हैं कि चमड़ी जा सकती है, दमड़ी नहीं जा सकती। इतनी मोहब्बत में गिरफ्तार दिल, जब 120 रुपये शेख के इरशाद की तामील में अपनी इस्लाह के मकसद से निकालेगा तो कितना बोझ उसके दिल पर पड़ेगा, उसकी तबीयत पर पड़ेगा। अगर उसने चूंकि तालिब सादिक था तो निकाला, बात दिल में बैठ गई कि हर दफा में 10 रुपयों का मसला है। दूसरे दिन पूरा एहतमाम, पूरी कोशिश, पूरा ध्यान इस बात की तरफ कि मुझसे बदनिगाही होने न पाए, जब तक कि तवज्जो ताम न हो और जब तक कि अच्छी तरह आदमी उस सिलसिले में कोशिश न करे और जब तक कि फजल हक को न मांगे और जब तक कि इस बुराई से अपने आप के महफूज रखे जाने का तबारक तआला से दरखास्त न करे और जब तक कि उनकी दस्तगीरी न हो, उस वक्त तक आदमी चूंकि नई बीमारी से बच सकता, इस बात ने उसने दुआएं भी शुरू कर दी और एहतमाम भी अपनी जानिब से शुरू कर दी। बजाय 10-12 दफा के दूसरे दिन 6-7 दफा हुआ, 6-7 दफा के हिसाब से हिसाब करना है, हर दफा के 10 रुपये, थोड़ा थोड़ा कई कई दिनों में थोड़ा थोड़ा जब कम होता रहा तो फिर एक ऐसा मरहला आया कि अब उसके बाद में उसको इस बीमारी से छुटकारा मिला। और हम कहते हैं कि अगर किसी आदमी को ऐसा खर्च करने के बाद में इस बीमारी से छुटकारा मिल जाए तो कौड़ियों के बदले में करोड़ मिल गए समझो, इतनी बड़ी चीज है। इलाज करने पर इलाज करेंगे ना, हम इतना करने को ही तैयार नहीं, नब्ज दिखाने को तैयार नहीं, तशखीस कराने को तैयार नहीं, तजवीज लेने को तैयार नहीं, दवा खाने को तैयार नहीं, तो कैसी इतना हो जाएगी। ये दूसरी जो चीज है वो है मुकम्मल इत्तला करना, पूछ पूछ कर करना हर चीज, आदत अखलाक के बारे में। उसका जल्दी आ जाता है तो जाके बोल दे रहा हूं, दादा साहब क्या करूं, आज बताते हो उसका। किसी भी आदमी को अगर अच्छी हालत में देखता हूं और अपने से बेहतर हालत में देखता हूं तो मुझे कुड़न होती है, जलन होती है, बुरा मालूम होता है, मेरे दिल में उसके खिलाफ जज्बात पलने लगते हैं, बढ़ने लगते हैं। अगर ये बीमारी है तो जाके बोलो उनको, इलाज बताएंगे उसका। आह तो यूं हुआ करती, फिर कहीं जाकर आदमी आदमी बनता है। फिर इंसान में इंसानियत आती है और फिर रजात के एतबार से ऐसे अजीम दर्जे तक रसाई हासिल कर लेता है कि फरिश्ते भी उस पर अंगुश्त बदंदा रहते हैं। बहुत ऊंचा मकाम है इंसान का पूरी मखलूकात में, लेकिन कब, जबकि इंसान इंसान हो, जबकि इंसान में इंसानियत हो, जबकि आदमी में आदमियत हो, बहुत ऊंचा मकाम है। मिसाल के तौर पर इंसान उन्स से बना, उन्स के माना मानुसियत के, मोहब्बत के, एक दूसरे के साथ लगाव के, ताल्लुक के पाए जाते हैं। उन्स नाम की चीज नहीं है, जिसको देखो एक दूसरे से नफरत है। इंसान में इंसानियत का है, इंसान में उन्स ही नहीं है, नफरत ही नफरत है। परायों से तो खैर परायों से ही, अपनों से भी नफरत है। भाई की भाई से नफरत है, बहन की बहन से नफरत है, पड़ोसी की पड़ोसी से नफरत है, बड़ों की छोटों से नफरत है, छोटों की बड़ों से नफरत है। बड़े साहब हैं, काफी मालदार हैं, उन्होंने एक बात सुनाई तो मैं हैरत में पड़ गया कि साहब क्या बोलूं। अच्छी खासी अंदाज़ इमारतें उनके पास हैं, मालदार आदमी है, बच्चों के वास्ते भी उन्होंने बहुत कुछ कर रखा है। अगर उनकी आमदनी है कि सिर्फ एक शादी खाने की आमदनी से उनका खानदान बरसा बरस पल सकता है जाहिरी अजबाब के हिसाब से, लेकिन एक मरतबा बरसरे तज़किरा उन्होंने यूं कहा कि साहब अजीब गरीब सूरत हाल यह है कि मेरी और मेरे बेटे की एक मिनट को नहीं बनती। अगर बिलफर्ज वो अपने घर में खाना खाते बैठा हुआ हो और ऐन उसी वक्त में मैं घर में दाखिल हो जाऊं, मेरे कदम रखते ही वो प्लेट उठा के मेरे सामने से चले जाता, मेरा मुंह भी देखना नहीं चाहता। नफरतों का ये आलम है, हुजूर में खुदूरतों का ये आलम है, घर के अपराध में दिलों के फटे हुए पन की ये कैफियत है, ये इतरा को इंतजार है। जाहिर है कि इसका नाम तो इंसानियत कभी नहीं हो सकती। इंसान तो उनसे बना हुआ, नफरत कैसी मियां और बीवी के दरमियान, और ये नफरत कैसी है सास और बहू के दरमियान, और ये नफरत कैसी है भावाजो ननन के दरमियान। इस्लाम इन चीजों से कोई सरोकार नहीं रखता, इसका नाम इस्लाम है ही नहीं। नाम तो सलामती के पैगाम वाली चीज का नाम है। ईमान अमन से बना हुआ है, इंसान उन्स से बना हुआ है, और आदमी में आदम की खसूसियात होनी चाहिए, नहीं जाके वो आदमी है। उनकी खसूसियत क्या है? उनकी खसूसियात में से एक खसूसियत मैं आपको सुनाऊं। एक भूल हो गई थी, एक भूल हुई, भूल के नतीजे में अल्लाह ने मुकर्रब होने की वजह से एक हल्की सी ये अपनी नेमत छीन ली कि उनके ऊपर से जन्नत का लिबास उतारा और नीचे जमीन पर भेज दिया। इस भूल के नतीजे में बहरहाल चूंकि गलती भी उनकी अपने शान के हिसाब से, पैगंबर थे, छोटी चीज भी बड़ी होती, उन्होंने क्या कहा? रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। परवरदिगार कसूर हो गया, परवरदिगार मैंने ज़ियादती कर ली, परवरदिगार हमने अपने आप पर जुल्म कर लिया। और सीगा भी अल्लाह ने ऐसा इस्तेमाल फरमाया कि कोई बहन ये न सोचे कि आदम ने तौबा की थी, हव्वा ने तौबा नहीं की थी, ऐसा नहीं। रब्बना ज़लमना अनफुसना, अल्लाह फरमाते क़ाला, उन दोनों ने कहा, हजरत आदम ने भी हजरत हव्वा ने भी, दोनों ने तौबा की। भूल इंसान से हो सकती है, हो गई गलती तो माफी मांग लो, तौबा चिल्ला कर लो, रो लो धो लो, दो कतरे आंखों से बहा दो। अल्लाह ने एक अजीम शान पानी हमको दिया है जिससे हम गुनाहों की गंदगी को धो सकते हैं। आंख का पानी बहुत कीमती पानी है, अरों में कैसा कीमती है, इतना कीमती है कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने यूं इरशाद फरमाया, अल्लाह के खौफ से जो आंख रोए और उसकी आंख से एक कतरा गिरे, अल्लाह उस पर दोजख को हराम कर देते हैं। مانگیں, اپنے قصور کا اعتراف کریں, اور اعتراف کرنے والوں ہی کو معاف کرنے کا ذکر اللہ نے قرآن پاک میں کیا ہے. وَآخَرُونَ اعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ. کچھ لوگ وہ ہیں جنہوں نے اچھائیاں بھی کی برائیاں بھی کی اور ان کو اپنے قصوروں کا اعتراف ہے, یہ وہ لوگ ہیں جن پر اللہ رحمت فرمائیں گے. قصوروں کا اعتراف ہونا اقرار ہونا, بڑے سے بڑا گناہ کر رہے ہیں اور روزانہ کرتے ہی جا رہے ہیں. ایک مرتبہ لڑائی ہوئی, ابھی لڑائی مہینوں چل رہی, برسوں چل رہی. زمانے میں گھر میں کوئی بات ہو گئی, برسوں اس کا تذکرہ چل رہا, بنانے وقت میں انہیں ایسا کری تھی. مومن کا دل ایسا گندا اور میلا کچیلا نہیں رہتا, اس کے قلب میں ایسا کوڑا کرکٹ نہیں ہوتا, ایسے کچرے سے لبریز مومن کا دل نہیں ہوتا. مومن کا دل تو صاف ستھرا ہوتا ہے. ایک مرتبہ لڑائی ہو گئی, قصور ہو گیا, دونوں ملو, معافی مانگ لو. جنہوں نے آپس میں لڑ لیا تھا, اللہ تبارک و تعالیٰ سے معافی مانگو اور آپس میں ایک دوسرے کے قصور کو بھی درگزر کر دو. یہ نہیں کہ بس چلتا رہے یہ عمل. آدم کی خصوصیت کیا ہے؟ کوتاہی ہو جائے تو معافی مانگ لینا, پھر اس کے بعد میں آدم علیہ الصلوۃ والسلام نے پھر یادہ کیا تو نہیں کیا ویسا, اقرار کیسا؟ اس لیے صاحب ایمان کے بارے میں قرآن پاک میں آیا ہے ولم یسروا علی ما فعلوا, جو غلطی ہو جاتی ہے اہل ایمان سے وہ اپنے غلطی پر اصرار نہیں کرتے, بار بار نہیں کرتے وہ غلطی. ہاں یہ دوسری بات ہے کہ بار بار ہو جاتی رہے, معافی برابر مانگتے رہے, مگر جب بھی مانگے پورے صدق دل سے مانگے, بھی مانگے پورے پختہ ارادے سے مانگے کہ آئندہ نہیں کروں گا. اللہ کی شان کریمی سے امید ہے کہ وہ کرم فرما دیں گے. صحیح معنی میں شکر اور صحیح معنی میں ایمان ایک ایسی چیز ہے کہ اللہ یوں فرماتے ہیں کہ جو بندہ میرا شاکر ہوگا اور جو بندہ میرا مومن ہوگا میں اسے عذاب دے کے کیا کروں گا. غریب آیت کریمہ ہے قرآن پاک کی, اللہ فرماتے ہیں ما یفعل اللہ بعذابکم ان شکرتم وآمنتم, اگر تم شاکر بن جاؤ, اگر تم مومن بن جاؤ تو اللہ تم کو عذاب دے کے کیا کرے گا. تو جو قصور ہو گیا آدمی اس کا اعتراف کر کے مان لے پروردگار کو اور ان کی بات مان لے, ان کا شکر ادا کرے کہ مولا آپ نے میرے واسطے دروازے توبہ کھول رکھا تھا اور توبہ کی یہ صورت مجھے عطا فرما رکھی تھی, میں دو رکعت نماز پڑھوں, آپ کے آگے گڑ گڑا کر اپنے قصور کا اعتراف کروں اور معافی مانگ لوں تو آپ معاف فرما دیں, یہ میرے حق میں بہت بڑی نعمت ہے. پروردگار تیرا لاکھ لاکھ شکر ہے کہ تو نے میرے گناہوں کی معافی کے واسطے اتنا آسان سا انتظام کر رکھا ہے. مانے آدمی, میرے بہت زل بھائی اور بزرگوں, یہ دوسری چیز کیا ہے؟ اپنے حالات کی اطلاع دیتے رہنا. لڑائی جھگڑا ہو گیا تو بول رہا ہے, سر مجھے یاد آیا تو سنایا میں, جھگڑا ہو گیا تو بول دینا آگے صاحب ایسا ایسا ہو گیا معاملہ. کبھی کسی کی کوئی چیز لے لی اور دینے کے واسطے نہیں ہے تو جا کے بول دینا کہ صاحب میں وعدہ کیا تھا فلانے وقت میں تم کو فلانے چیز دے دوں گا اور فلانے کو دے دوں گا, لیکن اس وقت میں نہیں دے سک رہا ہوں, وعدہ خلاف ہی مجھ سے ہو رہی ہے, اطلاع دے دینا. کبھی گھر میں ڈانٹ ڈپٹ کے اندیشے سے جھوٹ بول دی, تاکہ بول دینا کہ صاحب وہ اس وقت جھوٹ بول دیا میں, صورتحال سناؤ اس کا علاج بتائیں گے. بولنے سے آدھا علاج ہو جاتا, تاکہ بولنا ہے بولے تو آدھا علاج ہوتا. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے ایک صحابی آ کر کہنے لگے بہت سے گناہوں کا میں عادی ہوں, سب سے بچو بولے تو میرے سے نہیں ہوتا, کوئی ایک سے بچو بولو بچتا ہوں. حضور نے فرمایا اچھا جھوٹ مت بولو, جھوٹ سے بچو. صاحب ٹھیک ہے. رات کو گئے چوری گھر میں, خیال آیا جا کے میرے کو صحیح بولنا ہے, بولنا مجھے سچ ہے, بولنا پڑے گا بھائی رات میں چوری کرا بول کے, میرے لیے بڑی شرمندگی کی بات ہے. رات سے چوری سے بچ گئے. ایک دوسری برائی کا خیال پیدا ہوا تو اس نے یہی سوچا کہ جا کے مجھے سچ بولنا ہے. خالی بولنے کا جو احساس ہے, بڑے کو بتانے کا جو احساس ہے, وہ
اندرون میں غیر معمولی محرک کا کام کرتا ہے نفسیات انسانی کے اعتبار سے, اور بہت سی برائیوں سے آدمی بچتا ہے. یہ اپنے احوال کی اطلاع دینے کا اہتمام بھی کرتے رہنا ہے. اور تیسری چیز کیا ہے؟ تیسری چیز ہے انقیاد, یعنی شیخ کی جانب سے جو ہدایت ملے, جو ذکر ملے, جو نصیحت ملے, جو تعلیم ملے, اس کے مطابق اپنے آپ کو چلاتے رہے. تین حق ہیں, اعتماد, اطلاع, انقیاد. بولے جیسا سننا کہ پونے 7 بجے مغرب ہو رہی ہے, حضرت وضو سے آپ حضرات فارغ ہو جائیں, 15 منٹ کا ٹائم رہ گیا ہے, اس کے بعد میں بعد مغرب انشاءاللہ العزیز مولانا دامت برکات ہوم کا تفصیلی خطاب ہوگا. اب تعالیٰ جل شانہ ہم سبوں کو علم صحیح اور عمل صالح کی توفیق عطا